دنیا کے نقصان کی اتنی فکر ہے کہ اسے بچنے کے لیے ہم سیکھتے ہیں بزنس کرنا بھی، اور ایمان کے معاملے میں اتنی فکر نہیں ہے کہ اس کے لیے ہم علم لے لیں۔ اب بس یہ کہہ دیں گے کہ ہمیں کچھ پڑھنے کو بتا دیں، بس وہ ہم پڑھتے رہیں گے، ہمیں نہ کہیں قرآن پڑھنے کو سیکھنے کو، وہ مشکل کام۔ اب پڑھنے کو بتا دیں گے، ہمارے دنیا کے مسئلے بس حل ہو جائیں۔ اب وہ جو مرضی بتا دے گا، جو تعویذ مرضی لکھ کے دے دے گا، یہ گلے میں ڈال لو، یہ گھول کے پی لو، کر لیں کو کرنے کو تیار ہو جائیں گے۔ کوئی دلیل نہیں پوچھیں گے اس میں کیا لکھا ہوا ہے، کہیں اس میں شرک نہ ہو، کہیں یہ کوئی ایسی بات نہ ہو کہ جو میرے ایمان کو خراب کر دے، کوئی پرواہ ہی نہیں اس کی۔ تو مانوی تحریف آج بھی ہوتی ہے، لوگ آج بھی کرتے ہیں۔ آیتوں کا ترجمہ دیکھیں، میں نے آپ کو بتا دیا کہ کس طرح سے الٹ دیا۔ اب کوئی قرآن کا طالب علم ہوگا، ہم سب طالب علم ہیں، فوراً سمجھ جائے گا انما کا ترجمہ کیا ہے۔ یہ تو میں نے آپ کو ایک ایگزامپل دی ہے۔ اب قادیانیوں نے کتنے لوگوں کو اس سے گمراہ کیا، جو ہم نے پچھلی دفعہ آیات پڑھی تھی، دیکھو قرآن میں دلیل ہے جی، عیسیٰ علیہ السلام تو فوت ہو گئے میں تو، اور حدیث کو تو ہم نے ماننا نہیں ہے، اس لیے اس کو بھی رول آؤٹ کر دیا۔ ٹھیک ہے، تو اس طرح سے کرتے، تو یا پھر ایسے بھی کرتے ہیں کہ قرآن پڑھتے پڑھتے اپنی بات بیچ میں شامل کر دیتے ہیں، ترجمے میں اپنی بات شامل، کیونکہ ترجمے میں شامل کرنا آسان ہے، قرآن میں تو نہیں چینج کر سکتے، ترجمے میں اپنی بات ایسے شامل کر دیتے ہیں کہ دوسرے کو پتہ ہی نہ چلے۔ اب آپ کو اگر ترجمہ آتا ہوا، آپ کہیں گے نہیں یہ تو بنتا ہی نہیں ترجمہ اس کا۔ اب اس سے کیا وہ کریں گے، اپنا عقیدہ پروموٹ کرتے ہیں، جس عقیدے پہ وہ ہوتے ہیں نا اس کو پروموٹ کریں گے، دیکھا یہ تو یہاں پہ یہ لکھا ہوا۔ اب جاہل بندہ جو ہے نا کیا سمجھے گا، اس کو تو حال ہمارا یہ ہوتا ہے کہ عربی میں کوئی شعر بھی پڑھا ہوتا تو ہم سر پہ دوپٹے لے لیتے ہیں کہ پتہ نہیں قرآن پڑھا جا رہا ہے، یعنی اتنی جہالت ہے ہمارے اندر۔ تو ایسے لوگوں کو پھر بیوقوف نہیں بنایا جائے گا تو اور کیا ہوگا، تو وہ اپنے مفاد کے لیے کرتے ہیں۔ تو ایک لفظی تحریف انہوں نے بھی کی، لیکن آج لفظی تحریف نہیں ہو سکتی، اللہ نے اس کلام کی حفاظت کا ذمہ خود لے لیا۔ مانوی تحریف انہوں نے کی، اور مانوی تحریف آج بھی ہو رہی ہے۔ اسی طرح تیسری چیز وہ کیا کرتے تھے، بات کو گول کر جاتے تھے، بات کو ہی اڑا دیتے تھے، پتہ ہی نہیں ہے، بات کو اسکپ کر دیا۔ جیسے میں نے آپ کو والی آیا بتائی تھی، آیا آج میں جب بات آئی تھی کہ زنا کی جو سزا تھی، اس نے آگے اس پہ ہاتھ رکھ دیا کہ پتہ ہی نہ چلے کہ یہاں پہ ہے۔ تو آپ صلی اللہ علیہ وسلم کے سامنے سچے ہونا ہے کہ اللہ کے سامنے سچے ہونا ہے، اللہ تو دیکھ رہا ہے نا، تو باتیں گول کر دیتے تھے۔ اب عام عوام کو کیا پتا چلے گا، یہ تو بھیڑ بکریاں ہیں، جتنا جدھر کو ان کو لگا دو گے ادھر چل پڑیں گے۔ یہ سمجھ نہیں آتی، اتنے بڑے لکھے لوگ ہیں، ماسٹرز ہیں، پی ایچ ڈیز ہیں، پر اپنے دین کے معاملے میں اتنا لیجرلی لیتے ہیں اس کو کہ ان کو کوئی پرواہ نہیں ہے، کوئی فکر نہیں ہے کوئی ہمیں دھوکہ نہ دے دے اللہ کے نام پہ، رسول کے نام پہ۔ آج کتنا دھوکہ دیا جا رہا ہے اللہ کے نام پہ، ایسی ایسی باتیں لگا کے کہی جا رہی ہیں جو نہ قرآن میں نہ آپ صلی اللہ علیہ وسلم کی زندگی سے ایسے طریقے پتہ چلتے ہیں، لیکن ان کو کہتے ہیں اللہ کے نام پہ ہم یہ کر رہے ہیں، اللہ کے نام پہ ہم فلاں کر رہے ہیں۔ لوگ کہتے ہیں واہ بھائی واہ، واہ بھائی واہ، یہ تو اللہ کے نام پہ، یہ اسلام کی خدمت ہو رہی ہے، یہ اسلام کے نام پہ ہو رہا ہے۔ جو کوئی آپ کو اللہ کا نام لے کے کچھ کہہ دے، اسے دھوکہ نہ کھا جائیں، دیکھیں آنکھیں کھول کے کہ واقعی اللہ کے رسول کا بھی یہی طریقہ تھا، کیا اللہ نے اپنے قرآن میں یہی کہا ہوا ہے؟ لیکن ہم کیا ہیں، بس جہاں اللہ کا نام آیا وہیں پہ گر پڑے، اور یہ ضرور حق کی بات ہوگی، اور یہ ضرور سچی بات کر رہا ہوگا، یہ ساری باقیوں کی سازشیں، انہوں نے سارا غلط کیا ہوا۔ یہ جس نے اللہ کی بات کر دی، وہ کیا پتا ہے آپ کو کہ وہ دوسروں کا یہ ایجنٹ ہو، کیا پتا ہے آپ کو کہ وہ آپ کو آپ کے دین سے گمراہ کر رہا ہو، کیا پتا ہے کہ وہ دین کو ہی بدنام کرنے کے لیے کوششیں کر رہا ہو۔ اس لیے یہ دور فتنے ہیں، فتنے کا دور ہے، اس میں آنکھیں کھول کے رکھیں، جو کوئی بات بتا دے بھیڑ بکریوں کی طرح پیچھے نہ چل پڑے۔ تو وہ کیا کرتے تھے، اس لیے ہی ایسے کرتے تھے تاکہ تم سمجھو کہ یہ کتاب میں سے، حالانکہ وہ کتاب میں سے ہے ہی نہیں، تو لوگ کیوں سمجھ لیتے تھے کتاب میں سے، اس لیے کہ وہ بھی ایسے ہی جاہل تھے جیسے آج جاہل لوگ ہیں۔ اور وَيَقُولُونَ هُوَ مِنْ عِنْدِ اللَّهِ وَمَا هُوَ مِنْ عِنْدِ اللَّهِ، اور وہ کہتے تھے یہ اللہ کی طرف سے، حالانکہ وہ اللہ کی طرف سے نہیں ہوتا تھا، کہتے تھے دیکھو یہ تو یہ کتاب میں لکھا ہوا، حالانکہ وہ ایسا نہیں تھا۔ آج بھی جیسے میں نے آپ کو یہ اگزامپل دی، اب جب کہہ دیں گے یہ قرآن میں ہے تو آپ تو مان لیں گے، حالانکہ یہ قرآن میں نہیں۔ وَيَقُولُونَ عَلَى اللَّهِ الْكَذِبَ وَهُمْ يَعْلَمُونَ, اور وہ اللہ کے اوپر جھوٹ باندھتے ہیں جبکہ وہ علم رکھتے ہیں, حالانکہ ان کو پتہ ہے. افسوس کی بات سب سے زیادہ کیا ہے کہ ان کے پاس علم ہے, جانتے بوجھتے پتہ ہے یہ میں ہم غلط کر رہے ہیں. یہ جو اپنے فرقوں کو پروموٹ کرتے ہیں, اس لیے مجھے کبھی بھی اچھا نہیں لگتا کہ قرآن کی آیات کو صرف اس لیے کہ ہم نے کچھ اپنی بات کو سچ ثابت کرنا ہے کہ ہم کچھ کہہ رہے ہیں, تو وہیں قرآن کی آیت کو دیکھیں, یہ آیت یہ بھی تو بتا رہی ہے. نہیں, وہ آیت آپ آؤٹ آف کانٹیکسٹ نہیں کوٹ کریں, جو کانٹیکٹس ہے اس کے بیچ میں رکھیں. آؤٹ آف کانٹیکسٹ آیتیں کوٹ کر کے ادھر ادھر کر دینا وہ صحیح نہیں ہے. چاہے وہ بات حق ہی ہے لیکن آؤٹ آف کانٹیکسٹ مت اس کو کوٹ کریں. جو آیت جس چیز کے لیے اسی کے مطابق اس کو بیان کریں. یہ قرآن کا معاملہ ہے. بعض لوگ آیت کدھر جا رہی ہوتی ہے وہ کہیں اور پہنچے ہوتے ہیں, ادھر اور ہی لے کے گھوم رہے ہوتے لوگوں کو, اور لوگ کہتے ہیں واہ بھائی واہ واہ بھائی, وہ بہت اچھا بولتی ہیں, بہت اچھا بولتا ہے وہ. خدا کے بندو یہ تو دیکھو آیت کیا کیا رہی ہے اور آپ کدھر ہیں. تو من مانی تفسیریں کر دینا, من مانے مطلب نکال لینا, یہ سب چیزیں, اپنے عقیدے کو اپنے فرقے کو پروموٹ کرنا اللہ کی آیتوں کے ذریعے, اللہ کے اوپر جھوٹ باندھنا جبکہ وہ جانتے ہیں, ان کو علم ہے کہ یہ ایسا نہیں ہے, پھر بھی وہ یہی کرتے ہیں. خوف خدا نہیں ہے نا تو لوگوں کو گمراہ کرتے ہیں. اس لیے اگین وہی بات آتی ہے کہ کبھی یہ نہ سوچیں فلاں بڑا اچھا بولتا ہے, فلاں بڑا مشہور ہے, فلاں نے تو اتنی کتابیں لکھی ہوئی, اس کا تو بڑا نام ہے, اس کی تو اتنی فالوئنگ ہے. نہیں, یہ چیزیں کسی کو لیجیٹیمیٹ نہیں بناتی. یہ دیکھیں وہ آپ کو بتا کیا رہا ہے. اگر وہ قرآن و سنت کے مطابق بتا رہا ہے تو ہاں اس کی بات کو ٹھیک ہے لیں, لیکن اگر اس کا نام جتنا بھی بڑا ہو, وہ کتنے ہی ٹی وی چینلز پہ آتا ہو, وہ کچھ بھی ہے, مت اس کی بات لیں جب تک کہ آپ کو یہ نہ پتا ہو کہ اس کی دلیل ملتی ہے قرآن و حدیث سے. اور جب انشاءاللہ آپ کے پاس سالڈ بیسک نالج ہو جائے نا, میں نہیں کہتی, وہی اگین بات ہے کہ ساری آپ کتابیں پڑھ جائیں, بیسک نالج تو لیں, آپ کو خود پہچان ہو جائے گی. آپ کے پاس یہ فرقان آ گیا نا, یہ کتاب اس کا نام الفرقان ہے, یہ فرق کر کے دکھا دیتی ہے کیا حق ہے اور کیا باطل ہے. ما کان لبشر, نہیں ہے کسی بشر کے لیے, ان یؤتیہ اللہ کہ دے اس کو اللہ کیا چیز دے, الکتاب کتاب, والحکم اور حکمت یا حکومت یا قوت فیصلہ, تینوں معنی اس کے بنتے ہیں. حکم سے کیا مراد ہے, حکومت بھی ہو سکتی ہے, حکمت بھی ہو سکتی ہے, رائٹ ٹائم پہ رائٹ ڈیسیجن میکنگ, قوت فیصلہ بھی ہو سکتی ہے. والنبوت اور نبوت, ثم یقول للناس, پھر وہ کہے لوگوں کو, کونوا عبادا لی من دون اللہ, اللہ کو چھوڑ کے میرے ہی بندے بن جاؤ. اللہ تعالیٰ نے کیا فرمایا, کسی انسان کے لیے جائز ہی نہیں ہے. ماں کانا لی بشر, کسی کے لیے جائز نہیں کہ اللہ نے اس کو کتاب دیو, حکمت دیو, نبوت دیو, یہ تین چیزیں دیو. جس کو یہ ملتی ہیں وہ کون ہوتا ہے, کون ہوتا ہے وہ, نبی رسول. اور نبی بشر ہوتا ہے, اسی لیے فرمایا نہیں ہے کسی بشر کے لیے کہ اس کو دی جائے کتاب اور حکمت اور نبوت. کسی نبی کے لیے شایان شان ہی نہیں ہے, یہ اس کے لائق ہی نہیں ہے, ایسا کبھی ہو ہی نہیں سکتا, پاسبل ہی نہیں ہے کہ اللہ نے اس کو کتاب دی ہو. حکومت بھی بعض نبیوں کو ملی, ساروں کو نہیں ملی, لیکن حکمت اور قوت فیصلہ سب کو ملی, اور اللہ نے اس کو نبی نبوت بھی دی ہو. پھر وہ لوگوں کو جا کے کہے اللہ سے تو نہ جڑو, میرے سے جڑ جاؤ, ایسا پاسبل ہی نہیں ہے, اللہ تعالیٰ نے فرمایا. اور جو نبیوں کے بعد نبیوں والا کام لے کے اٹھتے ہیں نا, کون سا نبیوں والا کام, یعنی دین کی خدمت کا, دین کو پھیلانے کا, دین کے کام کو لے کے اٹھتے ہیں, ان کا بھی پھر سیم چیز ہے. ان کے لیے بھی ان کا یہ کام نہیں ہے کہ وہ لوگوں کو کہیں کہ میری عبادت شروع کر دو, میرے بندے بن جاؤ, میرے غلام بن جاؤ. اگر کوئی صحیح آدمی ہوگا نا, یاد رکھیں یہ بھی نشانی ہوگی, وہ خود سے نہیں جوڑے گا لوگوں کو کہ بس میرے ہی گرویدہ بنے رہو, میرے ہی گن گاتے رہو ہر وقت, میرے سے جڑے رہو, کہیں اور نہ جانا, بس رب سے نہ جڑنا, میرے سے جڑو. نہ کبھی کوئی نبی ایسے کہہ سکتا ہے, और नबी का तरीका जाहिर है हम अपनाएंगे ना, हमारे लिए तो नबियों के तरीके ही हमारे लिए एग्जाम्पल है, तो फिर आम आदमी कैसे कह सकता है? कुछ सोचे, जो ये काम कर रहा हो क्या वो ये कह सकता है अल्लाह को छोड़ के, चाहे छोड़ के ना भी कहे, अल्लाह के साथ साथ चलो कह देता है, अल्लाह को भी इबादत करो लेकिन बस मेरी भी पूजा शुरू कर दो, मेरे आगे भी सज्दे किया करो, मैं ही तुम्हारी दुआएं अल्लाह के पास लेकर जाऊंगा। तुम लोग कहाँ डायरेक्ट मांग सकते हो, इस तरह से गुनाहों के साथ तो दुआएं नहीं कबूल होती। तुम ऐसा करो, मुझे बताओ, मैं अल्लाह के सामने तुम्हारी दुआ करूंगा, और बस लोगों को अपना ही मुरीद बना ले, अपना ही गर्विदा बना ले, बस लोग उसी के गुण गाते रहें, उसी के साथ अटैच हो जाएं। ये समझ लें यहाँ पे गड़बड़, ठीक है, क्योंकि लोगों के दिलों में इसने अपनी अजमत बिठा दी है बजाय इसके कि अल्लाह की अजमत बिठाता, लोगों को अल्लाह से बजाय अटैच करता अपने साथ अटैच कर लिया। समझ आ गई बात, अपना ही एक फिरका बना के बैठ जाए, फिर लोग कहें हम तो फलां उससे हैं, फलां अपनी अपनी पहचान उसी से करवाएं। देखें नजरानी वफद जब आया था ना तो कुछ यहूद भी आ गए थे, याद है ना आपको बताया हुआ था, भूल दे तो नहीं है ना, नजरान का वफद आया था आप सल्लल्लाहु अलैहि वसल्लम के पास और ये सारी बातें हुई थी, तो यहूद भी आ गए, तो उनमें से एक कहने लगा ए मोहम्मद क्या आप ये चाहते हैं कि हम भी आपकी तरह आपकी उस तरह से पूजा शुरू कर दें जैसे ईसाई ईसा अलैहि सलाम की पूजा करते हैं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह की पनाह है कि मैं ऐसा कहूं, अल्लाह के सिवा किसी को पूजने का मैं हुक्म दूं? अल्लाह की पनाह है इससे, अल्लाह ने मुझे इसके लिए नहीं भेजा ना इसका हुक्म दिया। उस पे ये आयत उतरी थी कि किसी नबी के लिए तो ये छाया नहीं, शान ही नहीं, कभी वो कह ही नहीं सकता मेरी इबादत शुरू कर दो। बल्कि यहां तक एहतियात है कि आप सल्लल्लाहु अलैहि वसल्लम को सहाबा ने कहा कि या रसूलल्लाह हम आपको सलाम करते हैं तो हम आपको क्या सजदा भी किया करें? सलाम तो यानी हम आपको करते हैं जैसे एक दूसरे को आपस में करते हैं, तो हम सजदा ना कर लिया करें आपको? आपने फरमाया नहीं, अपने नबी की इज्जत करो और अहले हक का हक पहचानो, अल्लाह के अलावा किसी को सजदा करना जायज़ नहीं। इस पे भी ये कहा गया कि ये आयत नाजिल हुई, यानी इतनी एहतियात आप सल्लल्लाहु अलैहि वसल्लम करते थे। फिर उसके बाद आप देखें वो ईद के ऊपर जो बच्चियां खुशी से गीत गा रही थी, तो उन्होंने गाते गाते, बाकी सारी चीजें ठीक थी, आप सल्लल्लाहु अलैहि वसल्लम भी पास बैठे हुए थे सुन रहे थे, तो उन्होंने कहा फीना नबीयुन यालमु मा फी गदन, हमारे अंदर एक नबी ऐसा है जो जानता है कि कल क्या होगा। बस इतनी बात का कहना था, आप सल्लल्लाहु अलैहि वसल्लम ने फौरन रोक दिया, नहीं ये बात नहीं कहनी, जो तुम पहले गा रही थी वही गाओ लेकिन ऐसी बात नहीं बोलो मुंह से। हम तो कुछ भी शेवे शंकर की जय भी हो रही हो तो चुप करके बैठे रहते हैं, कोई बात नहीं, इस वक्त खुशी का मौका है, अगर जय जय शेवे शंकर भी हो जाएगी तो क्या फर्क पड़ता है ना? बुतों के नाम की जय जय हो रही है और ईमान वाला बैठा रहे और तालियां बजाता रहे, इससे ज्यादा शर्म की और क्या बात हो सकती है? आप सल्लल्लाहु अलैहि वसल्लम ने इतनी सी भी नहीं बात गवारा की, ये नबी आके इस उम्मत का हाल अब देख लेना तो क्या कहेंगे बताएं, हर शादियों पे ऐसे ही बोला जा रहा होता। फिर एक आदमी आया, उसने एक बात कही, कहने लगा माशा अल्लाह हुआ माशेता, जो अल्लाह चाहे और जो आप चाहे। अगर जुमले पे गौर करें उसमें कोई ऐसी कुफरिया बात, उसने शिरकिया बात नहीं कह दी थी कि अल्लाह का भी चाहने का अमल है, आप सल्लल्लाहु अलैहि वसल्लम भी कुछ चीज़ चाहते हैं। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम सुन के इतने गजबनाक हो गए, आपने फरमाया अजालतनी निद्दल लिल्लाही, क्या तुम मुझे अल्लाह का शरीक ठहरा रहे हो? एक ही सांस में तुम कह रहे हो माशा अल्लाह हुआ माशेता, तुम सिर्फ कहो माशा अल्लाह बस, और हमारा हाल क्या है? हमने तो नबी को अर्श पे ही बिठा दिया, वो जो अर्श पे था खुदा होके मदीने मुतरा मुस्तफा होके, इस तरह के शेर है ना, अल्लाह माफ करे कितना कुफरिया शिरकिया शेर है, वही जो अर्श पे बैठा हुआ था वही मदीने में उतर आया, अब मुस्तफा बन के उतर आया। अहद और अहमद में एक मीम का ही तो फर्क है, ये कह दी, अल्लाह ताला माफ फरमाए। इसलिए कि ये जहालत है, हमने ना कुरान को पढ़ा ना सुन्नत को, اسی لیے بعض لوگ جیسے اللہ کی عبادت کرتے ہیں، اسی طرح آپ صلی اللہ علیہ وسلم کی عبادت کرتے ہیں، بھر دے جھولی میری یا محمد صلی اللہ علیہ وسلم، اللہ سے جھولی بھرنے والا ہے، آپ صلی اللہ علیہ وسلم نہیں ہیں. آپ صلی اللہ علیہ وسلم کو ایک دفعہ کسی نے آ کے کہا تھا آپ داتا ہیں، ہم تو یہاں پہ عام بزرگوں کو داتا کہہ دیتے ہیں نا، آپ صلی اللہ علیہ وسلم کو کسی نے کہا آپ داتا ہیں، آپ نے فرمایا نہیں داتا صرف اللہ ہے، میں تو قاسم ہوں، تقسیم کرنے والا ہوں صرف. اتنے زیادہ آپ صلی اللہ علیہ وسلم کانشس تھے آپ صلی اللہ علیہ وسلم کے اس بات سے کہ نہیں میری عبادت نہیں کرنی، اللہ کی عبادت کرنی ہے. لیکن آج آپ دیکھیں روضہ رسول پہ جا کے وہاں پہ لوگ باقاعدہ دعائیں مانگتے ہیں آپ صلی اللہ علیہ وسلم سے. امام حسین رضی اللہ تعالیٰ عنہ کے روضے پہ جا کے وہاں پہ باقاعدہ طواف کرتے ہیں. تو دیکھ لیں آپ یہ کہ ہم جہالت میں اور عقیدے کی خرابی میں کس حد تک آگے بڑھ چکے ہیں. یاد رکھیے گا نہ کسی نبی نے کبھی ایسا کہا، اس کی گواہی قرآن دیتا ہے، سب نبیوں نے، سب نبیوں کی باتیں آپ کو قرآن میں ملتی ہیں، انہوں نے یہی فرمایا اللہ کی عبادت کرو، ایک اللہ کی عبادت کرو. تو ہر نبی نے یہ کہا، جو بندہ آپ نے چیک کرنا ہو کہ یہ کوئی جینوئن بھی ہے نہیں، دیکھیں کہ وہ کس کے ساتھ جوڑتا ہے، اللہ کے ساتھ آپ کا تعلق مضبوط ہو رہا ہے یا اس کے ساتھ جڑنے لگے ہوئے. تو کونو عباد لی من دون اللہ، وہ یہ کہنے لگے لوگوں سے کہ نہیں ایسا کبھی نہیں ہو سکتا، ایسی شان ہی نہیں ہے کسی نبی کی کہ وہ یہ کرے. ولیکن کونو ربانیین، لیکن وہ کیا کہتا ہے، ربانی بن جاؤ، رب والے بن جاؤ. ربانی کون ہوتا ہے، جس کا تعلق خود بھی رب کے ساتھ مضبوط ہو اور وہ لوگوں کو بھی کیا کرے، رب کے ساتھ جڑنا ہے. یہ ظاہر اور باطن جس کا ایک ہو، جس کو دیکھ کے اللہ یاد آ جائے، وہ ہے اللہ والا، وہ ہے رب والا. جو اپنی خود نمائی نہ چاہتا ہو کہ میری بس واہ واہ ہو، میری شہرت ہو، مجھے لوگ آگے پیچھے ہوں، نہیں، وہ اپنے علم کے مطابق عمل کرنے والا. اور ربانی کون ہوتا ہے، ربانی دیکھیں جیسے لفظ سے ہی پتا چلا نا، رب والا، اللہ والا، خدا پرست، یہ ایک مومن کے لیے بیسٹ ورڈ ہے ڈسکرائب کرنے کے لیے اس کی شخصیت کو. پیغمبر کی دعوت ایک لفظ میں آپ کو پتا چل گئی نا کہ سارے پیغمبروں کی کیا دعوت تھی، ربانی بنو. سب پیغمبروں کی اگر ایک ورڈ میں آپ سے پوچھا جائے سارے پیغمبروں نے کیا تعلیم دی، اللہ والے بن جاؤ. دیکھیں ہر انسان جو اس دنیا میں ہے نا، اس کی کوئی نہ کوئی ڈائریکشن ہے، اس کی کوئی نہ کوئی سینٹر پوائنٹ ہے جس کے گرد وہ گھومتا ہے، اس کی ساری لائف اس کے گرد گھومتی ہے. کچھ لوگوں کے لیے وہ جاب ہو سکتی ہے، کچھ لوگوں کے لیے گھر ہو سکتے ہیں، کچھ لوگوں کے لیے بچے ہو سکتے ہیں. جو سینٹر پوائنٹ نہیں ہوتا جس کے گرد آپ طواف کرتے ہیں، یعنی جس کے گرد آپ کی پوری لائف ریوالو اراؤنڈ کرتی ہے، بس سوچتے ہیں تو اسی کے مطابق، اسی ڈگر پہ کچھ کام کرتے ہیں تو اسی ڈائریکشن میں، کچھ بولتے ہیں تو منہ سے بھی وہی چیز نکلتی. اس کی اگزامپل ایک بڑی اچھی ہے، بزنس مین، بعض لوگ جو بزنس میں بہت ان ہوتے ہیں نا، آپ دیکھیں گے وہ دن رات ان کا جدھر بیٹھیں گے ان کا بس موضوع کیا ہے، بزنس. اچھا وہ دوستی بھی ان کے ساتھ کریں گے جہاں پہ ان کو پتا ہوا میرا بزنس یہاں پہ آگے بڑھے گا، وہ پلان بھی ہر وقت بزنس کا ہی کرتے رہیں گے. ان کے ہر چیز کی، یعنی ایون دوستیوں کی، ایون ریلیشن شپس تک وہ وہیں پہ بناتے ہیں جہاں پہ ان کے بزنس کو فائدہ ہو. اس سے سوچیں کہ ان کی ساری لائف کا جو سینٹر ہے نا، وہ بزنس ہے، ہر وقت توجہ اس کی طرف رہتی ہے. تو جو مومن ہے نا، اس کی زندگی کا سینٹر اللہ کی ذات ہے، اس کی سوچ اسی طرف کو ہوتی ہے، اس کے جذبات اسی طرف کے ہوتے ہیں، ساری اپنی ایکٹیویٹیز کا سینٹر وہ اللہ کی ذات کو بناتا ہے. اور اللہ کی یاد اس کا سب سے بڑا سرمایہ ہوتا ہے. ہم بھی دیکھیں ہماری ڈائریکشن کیا ہے، ہمارے لیے سینٹر کون سا ہے، ہمارا سینٹر پوائنٹ جس کے گرد ہم ریوالو کر رہے ہیں. ठीक है, ये बहुत जरूरी है। हम किसकी यादों में जीते हैं और किसकी यादों को लेके दुनिया से चले जाते हैं, सोचें। हकीकी इंसान वही है जो अपने रब में जीने वाला इंसान बन जाए, जिसके सुबह शाम अल्लाह की याद में बसर होने लगे। वो दूसरे के साथ मिलता भी है तो उसके साथ मिलता है जिसके साथ उसको लगता है कि यहां पे मेरा ईमान और बढ़ जाएगा, यहां पे अल्लाह की बातें होंगी। वो ताल्लुकात भी ऐसी जगह बनाता है, उसका उठना बैठना सोचें भी यही होती हैं, उसकी एक्टिविटीज भी यही होती हैं, उसका माल भी इसी रास्ते में लगता है। ऐसा इंसान रब्बानी होता है। रब्बानी इंसान दुनिया में एक प्लांट की तरह, पौधे की तरह दुनिया में जाहिर होता है, और वो हर चीज से अल्लाह की पहचान लेता है। दरख्त को देखता है, वो आसमान को देखता है, सितारों को देखता है, सूरज चांद को देखता है, सबसे वो अल्लाह को पहचानता है। यहाँ तक कि वो छोटा सा पौधा ये सारी चीज़ों से अल्लाह की पहचान लेके मुकम्मल दरख्त बन जाता है, ताकि वो दुनिया में लोगों को फल दे, साया दे, फिर दुनिया वालों को वो अपनी खैर पहुँचाता है। यानी उसने मारफत का रिस्क कहाँ से लिया? इस कायनात से, इस कायनात से ये रिस्क लिया, अल्लाह की पहचान का रिस्क। और फिर जब दरख्त बन गया, खुद स्ट्रांग हो गया, दूसरों को फल देने लगा, दूसरों को साया देने लगा, दूसरों तक ये इल्म पहुंचाने लगा, दूसरों को भी अल्लाह की पहचान कराने लगा, आओ तुम भी अल्लाह से जुड़ जाओ, आओ तुम भी इधर को आओ। और यही पौधा फिर आखरत की जन्नत में प्लांट किया जाएगा, ये जो रब्बानी इंसान है, जहां वो जन्नत की फिजाओं में लहलहाता रहेगा हमेशा हमेशा के लिए। ये बहुत ब्यूटीफुल एग्जांपल है रब्बानी शख्स के लिए। हम भी, हमें भी अल्लाह ताला रब्बानी बना दे। और रब्बानी क्यों बनो? बिमा कुंतुम तुअल्लिमून अल-किताबा व बिमा कुंतुम तदरसून। इसलिए रब्बानी बनो कि तुम किताब में यही सिखाते हो ना, और इसलिए कि तुम यही पढ़ते हो किताब में, यही किताबों में है। तो किताब पढ़ने का तो यानी किताब में लिखा ही है, तुम रब वाले बनो। तो तुम रब वाले क्यों बनो? तुम सिखाते भी यही हो, और इसलिए बनो कि तुम सीखते भी यही, तुम पढ़ते भी यही हो किताब में। इससे क्या पता चलता है? जब हम किताब की तालीम ले रहे हैं तो उसमें हमारा मकसद क्या होना चाहिए? ये जो आप तालीम ले रहे हैं, सीखने के लिए आए हैं, इसमें क्या मकसद होना चाहिए? अगर पूछे सबसे पूछा जाए आप क्यों सीखने आई हैं, अक्सर लोग कहते हैं, अब हमारे बच्चे जो सवाल करते हैं उनके जवाब हमने देने होते हैं, इसलिए। यानी अपनी हिदायत हमारी मुकम्मल है ऐसे लगता है, खुद तो हम सारा कुछ जानते हैं, खुद तो हम हिदायत पे हैं। वो बच्चों को चूंकि सवालों के हमें जवाब नहीं आते तो फिर शर्मिंदगी होती है उनके सामने कि इतना भी नहीं हमें पता, या उनको भी तो सेटिस्फाई करना है। तो अक्सर लोग किताब की तरफ इसलिए आते, इतनी प्यारी किताब से कितनी छोटा सा फायदा लिया। ये किताब तो वो है जो इंसान को जहन्नुम से आज़ाद करा देती है, ये किताब तो वो है जिससे इंसान अपने रब को राज़ी कर लेता है, ये किताब तो वो है जिसमें जिसके थ्रू आप जन्नत तक पहुंच सकती हैं, जन्नत का रास्ता आसान कर देती है। ये हदीस में है, जन्नत का रास्ता आसान करने वाली किताब है। इसकी तालीम लेके तो इंसान दुनिया को भी जन्नत बना सकता है और आखरत में भी जन्नत में दाखिल होगा। ये तो वो किताब है जो इंसान की दुनिया और आखरत के मसलों को हल कर देती है, दुनिया और आखरत की हसना अता फरमा देती है। ये वो किताब है कि जो हर दुख में आप इसकी तरफ आएंगे तो ये आपको हल दे देगी, हर मसले में इसकी तरफ आएंगे तो उसके अंदर मसले का सलूशन बता देगी, दुख लेकर आएंगे, तकलीफ लेकर आएंगे, ये इसके ऊपर मरहम रख देगी। ये किताब वो है जिसमें सुकून है, इस किताब की तरफ जो आता है उसको सुकून मिल जाता है। जो डिप्रेशन के मरीज इसकी तरफ आते हैं उनका डिप्रेशन दूर हो जाता है, ये वो किताब है। और हमने इसे क्या फायदा लेने का सोचा? बच्चों को जवाब देना है। कितना बूढ़ा मकसद है, इसीलिए फिर हम उसी हद तक सिर्फ रह जाते हैं, इसीलिए आगे बढ़ ही नहीं पाते, इसीलिए इसको सीरियस लेते ही नहीं। तो किताब की तालीम लेने का मकसद ये होना चाहिए, मैं रब्बानी बन जाऊं, मैं रब वाली बन जाऊं। मेरा मकसद किसी इंसान से जुड़ना ना हो, किसी क्लास किसी इदारे से जुड़ना ना हो कि बस इससे जुड़ गई तो बस मैं रब्बानी बन गई। नहीं, अल्लाह से जुड़ना मकसद होना चाहिए। सोचा करें, अल्लाह की मोहब्बत बढ़ रही है दिल को सुकून मिल रहा है या किसी इंसान की मोहब्बत बढ़ रही है, बस उसी इंसान से जुड़ते जा रहे हैं, या अल्लाह से ताल्लुक मजबूत हो रहा है, तब तो रब्बानी बन रहे हैं, तब मकसद पूरा हो रहा है। तो जिसको हम पढ़ रहे हैं, जिसको हम सीख रहे हैं या जिसको सिखाया जा रहा है, उसके जरिए अगर हम रब्बानी ना बने, हमने बहुत शॉर्ट सेल किया खुद को। तो इसलिए ये कॉन्स्टेंटली चेक करते रहें, मेरा अपने रब के साथ ताल्लुक कैसा हो रहा है। जैसे जैसे मैं कुरान पढ़ती जा रही हूँ, क्या ताल्लुक में कोई फर्क आ रहा है। अच्छा, आप ये बताएं, अब आप तीसरा पारा अल्हम्दुलिल्लाह आपका ऑलमोस्ट मुकम्मल होने वाला है, आपको फर्क लग रहा है कि जब आप आए नहीं थे क्लास में, जब आपने पहली क्लास ली, उससे आज तक का जर्नी, हालांकि अभी तो हम कहीं पहुंचे भी नहीं हैं, अभी तो सिर्फ तीसरे पारे पे हैं, आधा भी नहीं हुआ हमारा, क्वार्टर भी नहीं हुआ, तो लेकिन अभी तक भी आपको कोई फर्क लग रहा है अल्लाह ताला के साथ ताल्लुक में, उसके साथ मोहब्बत में, उसके साथ अपने कनेक्शन में, उसकी पहचान में, उसको कुछ पहचानने लगे हैं आप, तब तो अल्हम्दुलिल्लाह आप सही ट्रैक पे। और अगर आपके दिल के अंदर बस यही है कि फलां इदारा, फलां लोग, फलां उस्ताद, फलां ये, बस ये इन्हीं के गिर्द घूम रही है सारी बात, तो कोई फायदा नहीं है फिर। अल्लाह से जुड़ो, यही मकसद है, और इसी के लिए हम अपनी नियतों को दुरुस्त कर लें आज, कि मेरा मकसद रब्बानी बनना है। लिख लें अपनी नोट्स, अपनी जो डायरी है या वो है, उसके बाहर लिख लें कि मैं इसलिए ये कुरान की तालीम ले रही हूँ ताकि मैं रब्बानी बन जाऊँ, ताकि आपको याद रहे हमेशा। जब आप खोलने लगेंगे, पहले सफ़े पे देखेंगे तो ये लिखा होगा, बार बार रिमाइंडर हो जाएगा आपके लिए, बस मैंने रब्बानी बनना है, अल्लाह मुझे अपना बना ले, अल्लाह का ताल्लुक हो जाए। वला या अमूरकुम अन तत्तखिज़ुल मलाइकत व नबीयीना अरबाबा, और उसी बात की कंटिन्यूएशन है कि ना वो ये कहेगा कि मेरी इबादत करो, और ना वो ये कहेगा कि तुम मलाइका की इबादत शुरू कर दो, उनको बना लो रब, ना वो ये कहेगा नबियों को रब बना लो। ये बात खास तौर पे क्यों कही गई, इसलिए कि मलाइका को रब बनाते थे ना मुशरिकीन मक्का, कहते थे ये अल्लाह की बेटियां, नऊज़ु बिल्लाह, और उनको उनके बुत बना बना के उनके आगे झुकते थे। और नबियों को किसने रब बनाया हुआ था, यहूद व नसारा ने, यहूद में से एक सेक्ट था जो ज़ैर अलैहि सलाम को अल्लाह का बेटा कहता था, नसारा तो आपको पता है कि ईसा अलैहि सलाम के बारे में ये कहते हैं, तो वो कभी भी नहीं कहेगा, किसी नबी के लिए ये शान उसकी नहीं है कि वो ये कहे कि मेरी इबादत करना शुरू कर दो, मेरे बंदे बन जाओ, या वो ये कहे उसी की कंटिन्यूएशन, या वो ये कहे फरिश्तों की इबादत शुरू कर दो, वो अल्लाह की बेटियाँ नऊज़ु बिल्लाह, या वो ये कहे कि ईसा अलैहि सलाम को पूजना शुरू कर दो। जहाँ पे कोई ये कहना शुरू करे कि किसी इंसान की पूजा शुरू करो या किसी जिन की या किसी फरिश्ते की, याद रखें ये गुमराही है, उस रास्ते से हट जाएं। चाहे वो कोई उस्ताद ही क्यों ना हो, चाहे कोई औलिया अल्लाह में से कोई हो, कोई समझा जाता हो, अव्वल तो औलिया अल्लाह कभी ऐसा कह ही नहीं सकते, जो सच्चा होगा ना अल्लाह का वली, वो कभी नहीं ऐसा कहेगा मेरी इबादत शुरू कर दो, नहीं सज्दा ताज़ीम ही मेरे सामने कर लो, ताज़ीम के सज्दे कर लो। क्यों, हम इस लायक हैं, इंसान इस लायक है कि ताज़ीम के लिए भी सज्दा कराए, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं ताज़ीम के लिए सज्दा कराया। रिस्पेक्ट के लिए ये नहीं फरमाया कि चलो आउट ऑफ रिस्पेक्ट ही मुझे सज्दे कर दिया करो। तो आंखें कान खोल के रखें कि कोई अगर ऐसा कह रहा है या इस चीज़ को गवारा कर रहा है या उसके लिए इट्स ओके। यूट्यूब पे बेशुमार ऐसी वो हैं जिसके अंदर, यानी मैंने खुद देखा कि ऐसे ऐसे लोग हैं कि वो अल्लाह अकबर, अल्लाह माफ़ करे, उन लोगों के पैरों में आके उनके पैरों में गिर रहे हैं, पैरों में अपना सर रख रहे हैं, उनके हाथों को ऐसे चूम रहे हैं, और जैसे रुकू में चले जाते हैं उतनी हद तक चले गए नीचे, और वो अपने हाथ इसी तरह करा रहे हैं, उन्हें हाथ आगे करे में खुद लेटे हुए हैं और हाथ आगे किए हुए कि लोग इसी तरह चूमते रहें और जाते रहें, और बाअदब लोग खड़े हुए हैं उनके सामने ऐसे हाथ बांध के कि जैसे हम अल्लाह के सामने नमाजों में खड़े होते हैं। कभी भी नहीं कोई अल्लाह वाला रब्बानी कभी नहीं ऐसा कहेगा, वो खुद भी अल्लाह से जुड़ा होगा, लोगों को भी अल्लाह से ही जोड़ेगा। आया मुरुकुम बिल कुफरी बाद अंतुम मुस्लिमून, क्या वो हुक्म देता है तुमको कुफर का इसके बाद के तुम मुसलमान हो जाओ। यानी ये इनको अहले किताब को कहा जा रहा है कि तुम ये कह रहे हो कि आप सल्लल्लाहु अलैहि वसल्लम को, कि आप ये चाहते हैं हम आपकी भी इस तरह से इबादत शुरू कर दें, तो क्यों वो ऐसे कहेंगे, अगर तुम मुसलमान हो जाते हो तो क्या वो तुम्हें ये कहेंगे कि आप फिर तुम कुफर शुरू कर दो, यानी अपनी इबादत कराना तो कुफर ही है ना, तो क्या वो ये तुमसे कहेंगे? ऐसे कैसे हो सकता है? ये मुमकिन ही नहीं है। कोई नबी ऐसे नहीं कह सकता। अल्लाह ताला हमें हिदायत अता फरमाए, अल्लाह ताला हमें सही रास्ते पर रहे रखे, और जो गुमराह कुन फिरके हैं और जो गुमराह कुन उलमा हैं और जो उलमाए सू हैं, अल्लाह ताला उनसे भी महफूज रखे, और अल्लाह ताला दीन के नाम पे भटकने से हमें महफूज रखे। एक तो दुनिया के मामले में इंसान धोखा खाता है ना, एक दीन के मामले में धोखा खाना है, तो अल्लाह ताला हमें इससे भी महफूज रखे कि हम दीन के मामले में धोखा खाएं, अल्लाह के नाम पे हम धोखा खाएं, रसूल के नाम पे धोखा खाएं, अल्लाह ताला इससे हमें महफूज रखे, और सिराते मुस्तकीम पे चलाए, जो सीधा रास्ता उस तक पहुंचता हो अल्लाह ताला हमें उसके ऊपर रखे, सही बात करने की तौफीक अता फरमाए, और अल्लाह ताला हम सबको रब्बानी बना दे, अल्लाह हमें रब्बानी बना दे। आज की आप अपनी दुआ ये रखिएगा कॉन्स्टेंट कि अल्लाह ताला हमें रब्बानी बना देना। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुक व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
ومن أهل الكتاب من إن تأمنه بقنطار يؤده إليك ومنهم من إن تأمنه بدينار لا يؤده إليك إلا ما دمت عليه قائما ويقولون على الله الكذب وهم يعلمون بلى من أوفى بعهده واتقى فإن الله يحب المتقين إن الذين يشترون بعهد الله وأيمانهم ثمنا قليلا أولئك لا خلاق لهم منهم لفريقا يلغون ألسنتهم بالكتاب لتحسبوه من الكتاب وما هو من الكتاب ويقولون هو من عند الله وما هو من عند الله ويقولون على الله الكذب وهم يعلمون ما كان لبشر أن يؤتيه الله الكتاب والحكم والنبوة ثم يقول للناس كونوا عبادا لي من دون الله ولكن كونوا ربانيين بما كنتم تعلمون الكتاب وبما كنتم تدرسون ولا يأمركم أن تتخذوا الملائكة والنبيين أربابا أيأمركم بالكفر بعد إذ أنتم مسلمون